यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। आगामी आर्थिक वर्षलाई कानून निर्माण र सुधार वर्षका रूपमा घोषणा। 166 विधेयकको सूची संघीय संसदमा पठाइसकेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमद्वारा जानकारी। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा होटल व्यवसायीसँग छलफल। निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्रीको भनाई। कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट सहभागी 4 मन्त्रीद्वारा राजीनामा। सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमालेको समर्थन फिर्ता। आज रातीदेखि पर्सीसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना। अमेरिकाले आक्रमण जारी राखे। हुर्मुज सहितका व्यापारिक मार्गहरू बन्द गर्ने इरानको चेतावनी। र फिफा विश्वकपको उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्न आज राति अर्जेन्टिना र इंग्ल्याण्ड सेमी फाइनलमा भिड्दै। सभामुख डोल प्रसाद अर्यालले संसदको जीवन्तता सांसदहरू जनतासँग कति निकट छन् भन्ने कुराले निर्धारण गर्ने बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकलाई आज सम्बोधन गर्नुहुँदै सभामुख अर्यालले जनता र संसद बीच विश्वास, संवाद र उत्तरदायित्व जोड्ने लोकतान्त्रिक सेतु सांसदहरू भएको उल्लेख गर्नुहुँदै जनताका आवाज, अपेक्षा लगायत संसदको निर्णय प्रक्रियासम्म पुर्याउने र जनतामाझ स्थापित गर्ने दायित्व नै जनप्रतिनिधिको सार भएको बताउनुभयो। सभामुख अर्यालले सम्बन्ध, सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई आत्मसात गर्दै कानून निर्माण एवं सार्वजनिक सेवा प्रवाह सम्बन्धी विषयलाई थप सुमधुर तुल्याउँदै तीन तहका जटिलता र अपेक्षाहरूलाई संघीय तहसम्म जोड्ने नेतृत्वदायी भूमिका प्रतिनिधि सभाका सदस्यहरूले लिनुपर्ने बताउनुभयो। नयाँ गठन भएको प्रतिनिधि सभाको अधिवेशनमा सांसदहरूको भूमिका सक्रिय रहेको, आगामी बैठकहरूमा अझै बढ़ी सक्रियताका साथ रहने अपेक्षा समेत सभामुख अर्यालले गर्नुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले 166 विधेयकलाई प्राथमिकताका आधारमा सरकारले संसदमा दर्ता गर्ने कानूनहरूको मस्यौदा सूची र कार्यतालिका संघीय संसदमा पठाइसकेको जानकारी गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा समय माग गरी कानून मन्त्री गौतमले आगामी आर्थिक वर्ष 2083-84 लागि संघीय संसदमा पेश गर्ने 97 नयाँ र 69 संशोधन गर्ने विधेयकको संख्या कायम गरिएको जानकारी गराउनुभयो। उहाँले प्रचलित कानूनको सुधार तथा थप नयाँ कानून निर्माणलाई प्रभावकारी रूपमा अगाडि बढ़ाउन प्रचलित ऐनको खारेजी, संशोधन, संहिताकरण र एकीकरण गर्ने तथा नयाँ बनाउनु पर्ने विधेयकको पहिचान गर्न मन्त्रालयले आगामी आर्थिक वर्षलाई कानून निर्माण तथा सुधार वर्षका रूपमा घोषणा गरेको बताउनुभयो। मन्त्री गौतमले प्रचलित कानूनहरूको सुधार तथा पुनरावलोकनका लागि उच्च स्तरीय कानून सुधार समिति गठन गर्ने तयारी भइरहेको बैठकमा जानकारी पनि गराउनुभयो। मन्त्री गौतमले संघीय संसदमा पठाइएका सूची अनुसार विधेयकहरू तर्जुमाको अवस्थामा यकीन गर्न विधेयक अनुगमन प्रणाली सञ्चालनमा ल्याइने तयारी गरिएको जानकारी पनि गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठकले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारिज गर्ने विधेयक 2083 सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारिज गर्ने विधेयक 2083 विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव स्वीकृत भएको हो। बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिनुहुँदै कुनै हतार वा अध्ययन बिना विधेयक नल्याइएको भन्नुहुँदै अघिल्लो सरकारले नै अध्ययन गरी तयार गरेको प्रतिवेदनको मूल सुझावका आधारलाई ग्रहण गरी मूर्त रूप दिन विधेयक ल्याइएको बताउनुभयो। यस्तै प्रतिनिधि सभाको आजको बैठकले अन्तर्राष्ट्रिय श्रम संगठनसँग सम्बन्धित 2 महासन्धिसँग सम्बद्ध प्रोटोकल अनुमोदन गरेको छ। बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रस्तुत गर्नुभएको अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 को प्रोटोकल नम्बर 30 र श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 अनुमोदन गरेको हो। यसअघि महासन्धिको प्रोटोकलमाथिको छलफलमा उठेका विषयमा जवाब दिँदै श्रम मन्त्री यादवले बाध्यकारी श्रमको रोकथाम, पीड़ितको संरक्षण, न्यायमा पहुँच तथा दोषीलाई प्रभावकारी कार्यवाहीका लागि महासन्धिले सदस्य राष्ट्रको दायित्वलाई थप स्पष्ट बनाएको बताउनुभयो। मन्त्री यादवले विशेष गरी वैदेशिक रोजगारमा जाने श्रमिकको सुरक्षा, श्रम शोषणको रोकथाम, पीड़ितको उद्धार तथा पुनर्स्थापना, श्रम निरीक्षण प्रणालीको सुदृढ़ीकरण र सम्बन्धित निकायबीच प्रभावकारी समन्वयमा जोड़ दिने बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय मानवाधिकार आयोग सहित 3 आयोगका वार्षिक प्रतिवेदन पेश भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय मानवाधिकार आयोगको 18 वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन 2081-82 र समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2081-82 पेश गर्नुभएको हो। बैठकमा सभामुख टोल प्रसाद अर्यालले राष्ट्रपति पौडेलले विनियोजन विधेयक, राष्ट्रिय ऋण उठाउने विधेयक र आर्थिक विधेयक 2083 प्रमाणीकरण गर्नुभएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको बेहोरा पढेर सुनाउनु भएको थियो। यसअघि बैठकमा सांसदहरूले देशमा पछिल्लो समय देखिएको समस्या, आत्मदाहका घटना, सुगमवासी व्यवस्थापन, किसानका समस्या समाधान लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सभाको आजको बैठकमा सांसदहरूले सुखमवासीको उचित व्यवस्थापन बिना बस्तीबाट हटाउँदा उत्पन्न परिस्थितिबारे जानकारी गराउँदै उनीहरूको वासस्थान, होल्डिङ सेन्टरमा रहेका खाना, पानी, शिक्षा, स्वास्थ्यको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभयो। पछिल्लो समयमा मानसिक समस्या लगायतका कारण देशमा आत्महत्या, आत्मदाह जस्ता घटना बढ़ेको भन्दै सांसदहरूले मानसिक स्वास्थ्य सम्बन्धी नीति परिमार्जनको खाँचो औल्याउँदै एक सशक्त मानसिक स्वास्थ्य परिषद गठन गर्न माग समेत गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक आगामी साउन 14 गते बिहिबार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाका सांसदहरूले राजशक्तिको आड़मा केही संचार गिराह र नेपाली कांग्रेसका सभापति गगन थापाको घरको गेटमा गाड़ी राख्नेमाथि छानबिन गरी कड़ा कार्यवाही गर्नुपर्ने भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा नेपाली कांग्रेसकी सांसद कमला पन्तले वर्षा लागेसँगै बाढ़ी पहिरो र डुबानका उच्च जोखिम बढ़दै गएका बेला विपद व्यवस्थापन गर्ने संस्थामा नयाँ नेतृत्व दिन नसक्नु सरकारको कमजोरी भएको बताउनुभयो। सरकारले वैदेशिक रोजगारीमा जाने युवाहरूले तिर्नुपर्ने सेवा शुल्क बढ़ाउन खोजेको भन्दै सांसद पन्तले सबैतिर आतंक सृजना गर्नुभन्दा परिणाममुखी काम गर्न सरकारलाई सुझाव दिनुभयो। यस्तै बैठकमा सांसदहरूले श्रमिक, मजदूर, किसान र बेरोजगार युवाहरूमा दिन प्रतिदिन निराशा बढ़ेको भन्दै सांसदहरूले अत्याधिक मूल्य वृद्धि तत्काल समायोजन गर्न सरकारले तत्परता देखाउनु पर्नेमा जोड़ दिनुभयो। त्यसै गरी प्रधानमन्त्री बालेन शाहको तर्फबाट बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले महान्याधिवक्ता कार्यालयको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक आगामी साउन 15 गते शुक्रबार दिउँसो 1:15 बजे बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहले देशको पर्यटन प्रवर्धनका निम्ति द्रुत गतिमा काम भइरहेकाले होटल व्यवसायीहरूलाई चिन्ता नगर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज होटल संघ नेपाल हानका पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएकाले राज्यलाई आफ्नो बलियो साझेदार मानेर काम गर्न आग्रह गर्नुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेल समेत सहभागी उक्त छलफलमा हानका पदाधिकारीहरूले मुलुकको होटल उद्योग वार्षिक 40 लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी गराउनुहुँदै सरकार समक्ष केही नीतिगत मागहरू प्रस्तुत गर्नुभएको थियो। मध्य प्रदेश सभाले प्रदेश सरकारद्वारा पेश गरिएको आगामी आर्थिक वर्ष 2083-84 बजेट सर्वसम्मतले आज पारित गरेको छ। बैठकमा सभामुखले बजेट पारित गर्नका लागि प्रस्ताव पेश गरेपछि आगामी आर्थिक वर्ष 2083-84 बजेट सर्वसम्मतले पारित भएको हो। यसअघि बजेटमाथि उठेको विभिन्न प्रश्नको जवाब दिँदै मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विपक्षी दलहरूबाट उठेका सुझावहरू बजेटमा समावेश गरेर कार्यान्वयन गर्दै जाने बताउनु भएको थियो। नेकपा एमाले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ। धनगढ़ीमा आज बसेको एमाले प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्र सिंह रावलले जानकारी दिनुभयो। यसअघि मुख्यमन्त्री कमल बहादुर शाहले आजै एमालेबाट सरकारमा प्रतिनिधित्व गर्ने भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा, आन्तरिक मामिला तथा कानून मन्त्री हीरा सार्की र भौतिक पूर्वाधार विकास राजमन्त्री निर्मला साउदलाई पदमुक्त गर्नुभएको थियो। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कणेल समक्ष नेपाली कांग्रेसबाट सरकारमा सहभागी चारजना मन्त्रीले दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ। मुख्यमन्त्री कणेल समक्ष आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्री विजया बुढा र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले संयुक्त रूपमा आज राजीनामा दिनुभएको थियो। उहाँहरूको राजीनामापछि रिक्त मन्त्रालय मुख्यमन्त्री कणेलले आफू माताहत राख्नु भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *1415# गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बदलिदो राष्ट्रिय प्राथमिकता र आवश्यकता अनुसार सरकारले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपी संघको विकास सहकारीले अघि बढ़ाउन चाहेको बताउनु भएको छ। नेपाल र यूएनडीपी बीच सहकारी शुरू भएको 60वां वार्षिक उत्सवको अवसरमा आज काठमाण्डुमा आयोजित कार्यक्रममा उहाँले गरीबी निवारण, असमानता घटाउन, दिगो विकास, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा यूएनडीपीले पुर्याएको योगदानको सराहना गर्नुभयो। शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उप कुलपति र रजिस्ट्रार नियुक्त भएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयमा आज भएको विश्वविद्यालय सभाको बैठकले प्राध्यापक डाक्टर सुनिल कुमार जोशीलाई उप कुलपतिमा तथा डाक्टर भीम बहादुर चन्दलाई रजिस्ट्रारमा नियुक्त गरेको हो। यसअघि आज आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नवनियुक्त उप कुलपति प्राध्यापक डाक्टर जोशी र रजिस्ट्रार डाक्टर चन्दलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज रातीदेखि शुक्रबारसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। यस्तै भोलि बिहिबार र पर्सी शुक्रबार देशभर साधारणतया बादल राग्ने र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना, हिमपात र पहाड़ तथा तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान महाशाखाले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमाथि आक्रमण जारी राखे होर्मुज सहितका व्यापारिक मार्गहरू बन्द गर्ने इरानले चेतावनी दिएको छ। विगत केही दिनदेखि एकअर्कामा जारी आक्रमणका बीच आज बिहान इरानका विभिन्न क्षेत्रमा अमेरिकाले हवाई र ड्रोन आक्रमण गरेको अमेरिकाको केन्द्रीय सैन्य कमाण्डले पुष्टि गरेसँगै इरानको पछिल्लो चेतावनी आएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को हप्तासम्म वार्तामा नफर्के इरानका पुल र ऊर्जा केन्द्रहरू ध्वस्त पार्ने धम्की समेत दिनुभएको छ। अब आर्थिक समाचार।
धान रोप्ने मुख्य महिना असार सकिने लाग्दा देशभर करिब 50% मात्रै रोपाई सकिएको छ। यस वर्ष करिब 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान रहेकोमा हालसम्म 6,82,000 हेक्टर भन्दा बढी क्षेत्रफलमा रोपाई सकिएको कृषि विभागले जनाएको छ। यस वर्ष ढिलो गरी मनसुन शुरू भएका कारण रोपाई पनि ढिलो भएको हो। गत वर्ष यही अवधिमा करिब 60% रोपाई भएको विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले बताउनुभयो। हाल देशका धेरै ठाउँमा वर्षा भइरहेकाले आगामी साता रोपाई अझ बढ्ने उपमहानिर्देशक कोइरालाले बताउनुभयो। कृषि सूचना केन्द्रले देशभर मनसुनको अवस्था र सम्भावित जोखिमबाट सावधानी अपनाउन खाद्य बाली उत्पादक तथा पशुपालक किसानलाई आग्रह गरेको छ। केन्द्रले यस साता देशभर मनसुनी वायुको प्रभाव रहने भएकाले आफ्ना उत्पादनलाई सुरक्षित भण्डारण गर्न सुझाव दिएको हो। केन्द्रले अन्न बाली र तरकारीमा क्षति हुन नदिन खेतबारी बगैंचा तथा पशु पक्षीका गोठखोर वरिपरि पानीको उचित निकासीको प्रबन्ध गर्न आग्रह गरेको छ। यस्तै बर्सातको समयमा पशु चौपायामा कुनै रोगको लक्षण देखा परे यथाशीघ्र पशु सेवा कार्यालयमा सम्पर्क गर्ने लगायतका सुझाव सहित 1,00,000 भन्दा बढी किसानलाई मोबाइल SMS मार्फत सन्देश पठाएको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले बताउनुभयो।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो केशव ढुङ्गान। अब खेल समाचार अजय बमबाट।
नेपाल एसीसी महिला यु19 प्रिमियर कपको सेमिफाइनलमा पुगेसँगै एसिया कपमा छनौट पनि भएको छ। मलेसियामा जारी प्रिमियर कपमा आज जापानलाई 9 विकेटको फराकिलो अन्तरमा हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो। जितको लागि 87 रनको सामान्य चुनौती नेपालले 11 ओभर 2 बलमा 1 विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। त्यसअघि टस जितेर जापानले पहिले ब्याटिङ गर्ने निर्णय गर्यो। विश्वभरमा जापानले सबै विकेट गुमाएर 86 रन मात्र बनाउन सक्यो। नेपाल सम्म चरणको 3 खेल जित्दै सम्म विजेता बनेर क्वार्टर फाइनलमा पुगेको हो। अब नेपालले युएसँग सेमिफाइनल खेल्नेछ। इन्डोनेसिया र थाइल्याण्ड बीच अर्को सेमिफाइनल हुनेछ। यी चारै राष्ट्र यु19 एसिया कपमा छनौट भएका छन्। फिफा विश्वकपको दोस्रो सेमिफाइनल 2 पुराना प्रतिद्वन्दी इङ्ल्याण्ड र अर्जेन्टिना एलान्टा स्टेडियममा आम्ने सामने हुँदैछन्। खेल नेपाली समय अनुसार 12:45 बजे शुरू हुनेछ। यो खेलको विजेताले फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। इङ्ल्याण्ड 60 वर्षपछि दोस्रो पटक विश्वकपको फाइनलमा पुग्ने लक्ष्यमा छ भने साबिक विजेता अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधि जित्ने अभियानमा रहेको छ। मेस्सी प्रतियोगितामा लगातार प्रभावशाली प्रदर्शन गरिरहेका छन्। अर्जेन्टिनाका 7 अन्य खेलाड़ीले पनि गोल गरिसकेका छन् भने टोलीको रक्षापन्थी क्रिस्टियन रोमेरो र लिसान्द्रो मार्टिनको नेतृत्वमा मजबूत देखिएको छ। गोलकिपर एमिलियानो मार्टिज पनि उत्कृष्ट लयमा छन्। इङ्ल्याण्डका कप्तान ह्यारिकेन र बेलिकमले समान 6 गोल गरेका छन्। विश्वकप इतिहासमा एउटै टोलीका 2 खेलाडीले एउटै सेसनमा कम्तीमा 6 गोल गरेको यो पहिलो पटक हो। मार्क्स राशफोर्डले पनि 1 गोल गरेका छन् भने एन्थो गार्डेन र बुकाओ साकाले समान 3 असिस्ट दिएका छन्। अर्जेन्टिना विश्वकप इतिहासमा 6ौं पटक सेमिफाइनल खेल्दैछ। यसअघि खेलका 5ौं सेमिफाइनल जितेर फाइनल पुगेको अर्जेन्टिनाले यो कीर्तिमान कायम राख्ने लक्ष्यमा राखेको छ। विश्वकपमा यी 2 टोलीबीच 5 पटक भेट भएको छ। इङ्ल्याण्डले 3 र अर्जेन्टिनाले 2 खेल जितेको छ। यी 2 फुटबल महाशक्ति मध्ये विजेता टोलीले जुलाई 19 न्यूयोर्क न्यू जर्सी स्टेडियममा हुने फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
अब मौसम। आज राति देशभर साधारणतया बादल लाग्नेछ भने हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपात तथा पहाड़ी र तराई भूभागको 1-2 स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी आर्थिक वर्षलाई कानून निर्माण र सुधार वर्षका रूपमा घोषणा। 166 विधेयकको सूची संघीय संसदमा पठाइसकेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमद्वारा जानकारी। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा होटल व्यवसायीसँग छलफल। निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्रीको भनाई। कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट सहभागी 4 मन्त्रीद्वारा राजीनामा। सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमालेको समर्थन फिर्ता। आज रातिदेखि पर्सीसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना। अमेरिकाले आक्रमण जारी राखे। हुर्मुज सहितका व्यापारिक मार्गहरू बन्द गर्ने इरानको चेतावनी। र फिफा विश्वकपको उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्न आज राति अर्जेन्टिना र इङ्ल्याण्ड सेमिफाइनलमा भिड्दै। यसका साथै राति 9 बजेको समाचार सकियो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।